الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطيبين الطاهرين وصحبه المنتجبين. گزشتہ درس میں ہم نے قرآن مجید کے پہلے جزء میں سورۃ البقرہ آیت نمبر 129 تک 129 تک ترجمہ اور وضاحت آپ کی خدمت میں عرض کر دی تھی. آج ہم انشاءاللہ تلاوت کریں گے پہلے سورۃ البقرہ کی آیت نمبر 135 سے لے کر 141 تک, چونکہ اس سے پہلے ہم نے تلاوت کر لی تھی, اور ترجمہ اور جو وضاحت ہے اس میں ہم آغاز کریں گے سورۃ البقرہ کی آیت نمبر 130 سے. صلوات پڑھیں محمد و آل محمد. اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم وقالوا كونوا هودا او نصارا تهتدوا قل بل ملة ابراهيم حنيفا وما كان من المشركين قولوا آمنا بالله وما انزل الينا وما انزل الى ابراهيم واسماعيل واسحاق ويعقوب والاسباط وما اوتي موسى وعيسى وما اوتي النبيون من ربهم لا نفرق بين احد منهم ونحن له مسلمون فإن آمنوا بمثل ما آمنتم به فقد اهتدوا وإن تولوا فإنما هم في شقاق فسيكفيكهم الله وهو السميع العليم صبغة الله ومن أحسن من الله صبغة ونحن له عابدون قل أتحاجوننا في الله وهو ربنا وربكم ولنا أعمالنا ولكم أعمالكم ونحن له مخلصون أم تقولون إن إبراهيم وإسماعيل وإسحاق ويعقوب والأسباط كانوا هودا أو نصارا قل أأنتم أعلم أم الله ومن أظلم ممن كتم شهادة عنده من الله وما الله بغافل عما تعملون تلك أمة قد خلت لها ما كسبت ولكم ما كسبتم ولا تسألون عما كانوا يعملون محمد وآل محمد صلوات. سورۃ البقرہ آیت نمبر 129 تک ہم مکمل کر چکے تھے. اس آیت کے ترجمے کی تکرار کرتے ہوئے انشاءاللہ ہم آگے بڑھیں گے. پس منظر گفتگو کا آپ سب کے ذہنوں میں ہے, حضرت ابراہیم اور حضرت اسماعیل علیہ الصلاۃ والسلام کی کعبہ کی دوبارہ سے تعمیر, اور پھر ان کا دعا مانگنا کہ ہماری اولاد میں سے ایک امت مسلمہ اے اللہ پیدا فرما, اور یہ دعا مانگنا کہ ان میں ایک رسول انہی میں سے مبعوث فرما, کہ فرمایا اے ہمارے رب ان میں سے ایک رسول انہی میں سے مبعوث فرما جو انہیں تیری آیات سنائے اور انہیں کتاب و حکمت کی تعلیم دے اور انہیں ہر قسم کے رذائل سے پاک کرے, بے شک تو بڑا غالب آنے والا حکیم ہے. رذائل کا لفظ استعمال ہوا ہے ترجمے میں, البتہ یہ بریکٹس میں ہے, قرآن میں یہ لفظ نہیں ہے. آیت قرآن پاک کرنے کی وضاحت کی, تزکیے کا معنی تفصیل سے میں نے گزشتہ درس میں آپ کی خدمت میں عرض کر دیا تھا, اس کی تکرار نہیں کرتے. رذائل جمع ہے رذیلت کی, اور رذیلت متضاد ہے, اپوزٹ ہے فضیلت کا. تو فضیلت کا معنی ہم سب کو معلوم ہے, تو رذیلت کا معنی بھی خود بخود واضح ہے, اس کی جمع رذائل ہے. اور رذائل کیا ہیں؟ گناہ جنہیں کہا جاتا ہے, اخلاقی خرابیاں جنہیں کہا جاتا ہے. تو اللہ کا نبی اللہ سے قرب حاصل کرنے کے لیے جو ہدایت اور رہنمائی چاہیے وہ بھی بتاتا ہے، اس کی بھی تعلیم دیتا ہے، اور جو چیزیں قرب خدا میں رکاوٹ بن سکتی ہیں ان سے پرہیز کرنا بھی اللہ کا نبی سکھاتا ہے. جیسے ایک طبیب، ایک ڈاکٹر دو چیزیں اپنے مریض کو ہدایت کرتا ہے، ایک تو کہتا ہے کہ یہ دوا کھانی ہے، اس دوا سے بیماری ٹھیک ہوگی، اور اس کے ساتھ ساتھ ڈاکٹر کہتا ہے کہ فلان فلان چیزوں سے پرہیز بھی کرنا ہے. تو یہ دونوں موجود ہوں تو انسان صحت مند ہوگا. اگر کوئی دوا کھا رہا ہو اور ساتھ ساتھ وہ کام بھی کر رہا ہو جس سے پرہیز کا کہا گیا، تو پھر دوا جو ہے وہ اپنا صحیح اثر نہیں دکھا سکے گی. اور آپ کو یاد ہوگا دو درس پہلے غالباً میں نے آئمہ اہل بیت علیہ الصلاۃ والسلام کی کچھ احادیث آپ کی خدمت میں بیان کی تھی، کہ بغیر تقوی کے عمل کے بارے میں تھی کہ جو اللہ کی بارگاہ میں قبول نہیں ہوتا. اور ان کا خلاصہ یہ تھا کہ کچھ لوگ ایسے ہوں گے کہ جن کے بہت زبردست قسم کے نیک کام ہوں گے، یعنی نیک کام وہ کرتے ہیں، لیکن اللہ تعالیٰ کی بارگاہ میں وہ اعمال خس و خاشاک بن جائیں گے، کچھ بھی فائدہ نہیں دیں گے روز قیامت. اور اس کی وجہ یہ تھی کہ وہ پرہیز نہیں کرتے تھے. یعنی جب انہوں نے ایک سائڈ تو فالو کی تھی کہ نیک کام یہ بھی کرنا ہے، یہ بھی کرنا ہے، یہ بھی کرنا ہے، لیکن جو کائنات کا سب سے بڑا طبیب ہے اس نے جن چیزوں سے پرہیز کا کہا تھا وہ پرہیز نہیں کرتے تھے. اور جب حرام کا دروازہ کہیں ان کے سامنے کھلتا تھا تو اس دروازے میں بھی داخل ہو جاتے تھے. تو یہ انشاءاللہ ہم سب کے ذہن میں رہنا چاہیے کہ اس دھوکے میں نہ آئیں کہ ہم اپنی نیکیوں سے اپنے گناہوں کو بیلنس کر رہے ہیں. بیلنس پالیسی اللہ کے پاس نہیں ہے. خداوند عالم نے جو دین بھیجا ہے اس دین کا بنیادی ترین مقصد وہ انسان کو اللہ کا بندہ بنانا ہے. اور حضرت ابراہیم کی بھی یہی کوالٹی بیان کی جا رہی ہے. اور اگلی آیت نمبر 130 میں میں نے آپ کو پہلے اسلام کا معنی بیان کر دیا، سلامتی میں داخل ہونا، یعنی اللہ کی اطاعت میں آ کے سلامتی میں داخل ہونا. مثال کے طور پر جب دو گروہوں میں جنگ ہوتی ہے اور ایک گروہ ہار رہا ہوتا ہے تو وہ ہتھیار پھینک دیتا ہے اور کہتا ہے کہ ہم آپ کے سامنے سرنڈر کر رہے ہیں. تو جب وہ سرنڈر کرتے ہیں تو پھر وہ جو جیتنے والا گروہ ہوتا ہے وہ بھی ان کو امن دے دیتا ہے، امان دے دیتا ہے کہ ہم تمہیں نہیں ماریں گے، تمہیں نقصان نہیں پہنچائیں گے. تو اسلام یعنی سلامتی میں داخل ہونا، یعنی اللہ کے سامنے تسلیم ہو جانا، اپنے وجود کو اللہ کے سپرد کر دینا، اور اس کے بدلے میں اللہ تبارک و تعالی اس شخص کو اپنے عذاب سے، اپنے غضب سے امان دے دیتا ہے. یہ اسلام کی بنیاد ہے. لہذا اس معنی سے خود بخود یہ بھی واضح ہو گیا کہ اگر کوئی زبان سے کہے میں مسلمان ہوں، میں مسلم ہوں، لیکن اس کا عمل نہ بتا رہا ہو کہ اس نے اپنے آپ کو اللہ کے سپرد کیا، اللہ کے بھیجے ہوئے قانون کے بالکل زیر سایہ آ گیا، تو قرآن کی لغت میں، قرآن کی زبان میں اس کو مسلمان نہیں کہا جا سکتا. ایک صلوات پڑھیے محمد والے محمد. آیت نمبر 130. حضرت ابراہیم، جیسا کہ میں نے عرض کیا، یہود و نصارہ رسول اللہ کے زمانے میں جب رسول پاک مدینہ تشریف لا چکے ہیں تو اس وقت بھی اور اس سے پہلے بھی دونوں یہ قومیں جو تھی حضرت ابراہیم کا بہت زیادہ احترام کرتے تھے اور حضرت ابراہیم کی بہت زیادہ فضیلت کے قائل تھے. اور اس کے ساتھ ساتھ ایک اور جو خرابی انہوں نے کی ہوئی تھی وہ یہ تھی کہ دونوں گروہ کہتے تھے ابراہیم ہمارے، یہودی کہتے تھے ابراہیم یہودی ہیں اور نصارہ کہتے تھے کہ ابراہیم نصارہ میں سے. تو اللہ نے سورہ آل عمران میں یہ فرمایا کہ تورات، نہ تورات اتری تھی نہ انجیل اتری تھی، تم کہاں سے کہہ رہے ہو کہ حضرت ابراہیم یہودی تھے اور حضرت ابراہیم نصرانی تھے؟ تم دونوں کا دعویٰ بالکل غلط ہے. اصل میں تھا کیا، توجہ کیجیے، یہود نام اور نصارہ نام، یہ دونوں نام بعد کے بنائے ہوئے ہیں. اللہ کے پاس ایک نام ہے اور وہ حضرت ابراہیم کی زبان سے بھی کہلوایا، اور وہ ہے اسلام. اللہ کا دین ایک دین ہے جس کا نام ہے اسلام. اور اسلام کے بھی معنی پر توجہ ہونی چاہیے. अल्लाह के सामने अपने आप को सरेंडर कर देना, अब मुकम्मल तौर पर अल्लाह के आइन के सामने झुक जाना, ये इस्लाम है, ये दीन है। इसके अलावा कोई चीज़ अल्लाह कबूल नहीं करता, सरकशी कबूल नहीं करता, बैलेंस पॉलिसियाँ कबूल नहीं करता। खराबियाँ करते रहो, एक दो काम जो बता दिए गए हैं वो कर लो तो सारे बाकी माफ़ हो जाएंगे, ये सारे फ्रॉड कुरान मजीद की लुगत में आपको कहीं नहीं मिलेंगे। और खुदा बंदे आलम लाखों दुरूद व सलाम भेजे मोहम्मद व आले मोहम्मद पर, उन्होंने बड़ा क्लियर और वाज़े तौर पर ये बता दिया कि हमसे मंसूब चीज़ें खिलाफ कुरान अगर देखो तो कभी कबूल मत करना। अलबत्ता हमारी ख़ता और हमारी बहुत ख़तरनाक ख़ता ये है और ये मुसलसल जारी है कि कुरान मजीद से दीन को समझना और रिवायात को जो सुनी जाती हैं, जो पढ़ी जाती हैं, जो किताबों में लिखी हुई हैं, उनको थोड़ा सा उनका कंपैरिजन करना, थोड़ा सा मुवाजना करना कुरान मजीद की आयात के साथ, ये बिल्कुल, मैं बड़ी मसलन ज़िम्मेदारी के साथ कह रहा हूँ कि ये उलमा में भी नहीं है। चे रसद बे आवाम, आवाम का तक यानी क्या बात की जाए कि जबकि राइज नहीं है। कुरान मजीद की आयत को देखा जाता है तकरीर के नुक्ते बनाने के लिए कि आयत को कैसे हेरा फेरी करके बयान किया जाए तो नारा लगेगा, ठीक है। ये ज़्यादातर फोकस इस पे होता है, इस पे फोकस नहीं होता कि कौन सी बातें हमारे दरमियान जो राइज है, कुरान मजीद का लब लहजा बिल्कुल उसके साथ नहीं मिलता और कुरान मजीद बिल्कुल उसकी इजाज़त नहीं देता, और इसको फिर छुपा दिया जाता है किस में कि मुख्तलिफ बहाने हैं, वो जो मैं बार बार कहा करता हूँ, इसके कई माने होते हैं अरबी के और इसके ये होता है और वो होता है और लफ्जी तर्जमे पर तुम जा रहे हो, तफसीर देखो, हज़ार किस्म के बहाने बनाए हुए हैं। यहाँ पर मैं आपकी खिदमत में अर्ज़ कर दूँ, ये जो बंदे कहते हैं कुरान के लफ्जी तर्जमे को सिर्फ ना देखो, ये बेईमान है या जाहिल हैं परले दर्जे के, और या बेईमान है परले दर्जे के, यहूदी सिफत है। जिन आप तवज्जो करें, ये जसारत है अल्लाह की बारगाह में कि अल्लाह तबारक व तआला, आप तवज्जो करें, कुरान क्या है? कुरान ता क़यामत हिदायत का सर चश्मा है अल्लाह की तरफ से, और अहम इतना कि आप कुरान मजीद के नुजूल का जो एहतमाम अल्लाह ने किया और जो कुरान बयान करता है इतना अहम करके, आम फरिश्ते भी नहीं, बड़े बुजुर्गवार फरिश्ते वो इसको लेकर आते हैं और वो बड़े अमानतदार, कोई हेरा फेरी बीच में नहीं होने देते। फिर रूहुल कुदस का, रूहुल अमीन का तज़किरा किया कि जो उसकी तारीफ़ की कुरान ने, कौन जो है गोया इस वही लाने वाले लश्कर का इंचार्ज है, और किस तरह ये एहतमाम अल्लाह किस लिए बयान कर रहा है, इसमें कोई इधर उधर ना हो जाए। उसके बाद रसूलुल्लाह का एहतमाम इस कुरान के बारे में, उसके बाद आइम्मा अहले बैत की ताकीद इस कुरान को पढ़ने के बारे में सब की, इसके बाद आप आएँ और कहें कि ये तो कुरान के लफ्ज़ी तर्जमा, ये लफ्ज़ अल्लाह ने मुंतखब किए, किसी ऐरे गैरे ने मुंतखब नहीं किए। अल्लाह की जो सबसे बड़ा आलिम है, जो सबसे ज़्यादा जानता है, सबसे ज़्यादा जानता है कि ये जिसके लिए मैं इसको हिदायत बना के भेज रहा हूँ उसमें कितना पोटेंशियल है, उसकी अकल, अकल का खालिक वो है, नफ्सियात का खालिक वो है, हर चीज़ का खालिक वो है। उसने इस किताब को और एक भेजा इंसान की ता क़यामत हिदायत के लिए करार दिया, और बंदा आके कहता है क्योंकि बात उसके नज़रिए से जो उसने बचपन से बनाया, सुन सुना कर या पढ़ पढ़ा कर, मिसाल के तौर पर गैर अज़ कुरान नज़रिया बनाया, क्योंकि उस नज़रिए पर फिट नहीं आ रही, कहता है लफ्ज़ी तर्जमा मत देखो, लफ्ज़ी तर्जमा ना देखे तो तेरा मुँह देखे क्या देखे। लफ्ज़ी तर्जुमा असल, याद रखिए, हाँ तर्जुमा सही पता हो। मैं ताकीद करता हूँ, मुझसे जो भी कुरान पढ़ने के बारे में सवाल करते हैं, कौन सी तफसीर पढ़े हो, छोड़ो तफसीर को, पहले अल्लाह पर थोड़ा सा एतमाद करो कि अल्लाह को भी बात करनी आती है। आया कुरान मजीद का टेक्स्ट तुम्हारे लिए नाकाबले फहम? सबसे बड़े मुजरिम जब रसूलुल्लाह शिकायत करेंगे क़यामत के दिन, सबसे बड़े मुजरिम वो करार पाएंगे जिन्होंने कुरान के टेक्स्ट को अवाम की जहनों में, अवाम के जहनों में मखदूश किया। چند چیزوں کے بہانے بنائے ہوئے. اچھا جی الف لام میم کا کیا معنی ہے؟ تو بتا دے, تو بتا دے کیا معنی. ایک دو چیزوں کا, تین چیزوں کا بہانہ بنا کے پورے قرآن کے ٹیکسٹ کو مشکوک کر کے عوام کے ذہنوں میں ڈال دیں. عوام کو اعتماد ہی نہیں ہے کہ ہم اس قرآن سے کچھ گین کر سکتے. میں نے شاید کو بتایا تھا, یہ جو ماہ رمضان گزرا اس سے پچھلا ماہ رمضان جس میں لاک ڈاؤن تھا, تو اس میں ایک ہر روز ایک سپارہ وہ پڑھا کرتے تھے اور اس کی تفسیر مختصر وضاحت بیان کیا کرتے تھے. تو اس میں ایک پتہ نہیں کینیڈا سے تھی یا امریکہ سے خاتون کا مجھے میسج آیا, آپ توجہ کریں کہ کیا حالت ہے, اچھی بھلی پڑھی لکھی سمجھدار متدین, مجھے کہتی ہے کہ میں نے یہ اس درس کی برکت سے زندگی میں پہلی دفعہ قرآن مجید ترجمے کے ساتھ اور تھوڑی بہت وضاحت کے ساتھ میں نے ختم کیا, پڑھا میں نے. کہتی ہے اس سے پہلے چند سال پہلے میں نے ایک دفعہ ڈرتے ڈرتے قرآن کا ترجمہ پڑھنا شروع کیا. سنیں اب لفظ سنیں اور غور کریں ان الفاظ کا بیک گراؤنڈ کیا, پیچھے دماغ میں کیا بٹھایا گیا ہے. کہتی ہے میں نے مشکل سے ایک سپارہ ختم کیا تھا تو مجھے ایسے لگا جیسے میں گمراہ ہو جاؤں گا. آپ سوچیں کہ یہ کیا چیز ہے جو ذہن میں بٹھائے گی, کیوں اس کو لگ رہا ہے قرآن پڑھ کے کہ میں گمراہ ہو جاؤں گا. اللہ سے بڑا کون حکمت والا ہے؟ یہ گمراہ ہو جاؤں گی یا گمراہ ہو جاؤں گا اس لیے لگتا ہے کہ جو ذہن میں پہلے کھچڑی کئی سال پکتی رہی ہے, پکائی گئی ہے سن سنا کے, غیر از قرآن جو چیزیں ذہن میں ڈالی گئی ہیں ان کے ساتھ جب نہیں ملتا ہوا نظر آتا تو اس بندے کو لگتا ہے میں تو گمراہ ہو جاؤں گا. اب پرابلم کیا ہوتا ہے؟ کیونکہ ہر مسلک والوں نے اپنے ایکسکلوسیو نظریات جو ہیں, جو بعض اوقات قرآن سے ٹکرا رہے ہوتے ہیں, ان کے ساتھ اپنی عوام کی جنت جوڑ دیے. اب بیچارہ جو عوام عام بندہ ہے نا, وہ کہتا ہے کہ یہ گیا تو پھر جنت بھی گئی نال ہی, مر گئے, ڈر جاتا ہے, پھر دھونس میں آ جاتا ہے اور ڈر کے کہتے ہیں نہیں میں تو نہیں کر سکتا, اور اس کے بعد قرآن سے فارغ ہو جاتا ہے. پھر قرآن کس کام کے لیے رہ جاتا ہے؟ چومو چاٹو, اس میں پیسے رکھو تاکہ زیادہ ہو جائیں, اس کے تعویذ بناؤ, اس کو تلاوت کرو, ثواب لو, پانچ دفعہ دس دفعہ ماہ رمضان میں ختم کرو, جس کے لیے اللہ نے نازل کیا اس سے ریٹائر کر دیتے ہیں اس کو. یہ بنیادی ترین سبب ہے قرآن کی مہجوریت کا, جس کی شکایت رسول اللہ نے کرنی قیامت کے دن کہ میری امت نے, میری قوم نے اس قرآن سے دوری اختیار کر لی تھی اور پکے ہو گئے تھے. وہ جو لفظ ہیں آیت کے اتخاذ یعنی بہرحال انہوں نے اس پر یہ پکے ہو گئے تھے, اس بات کی ٹھان لی تھی کہ قرآن کے نزدیک نہیں جانا, اور یہ معاشرے میں عمل سبھی مسالک کا اس بات کی گواہی دے رہا ہے, اس بات کی گواہی دے رہا ہے کہ اس پہ انہوں نے ایکا کر لیا کہ قرآن کے نیڑے نہیں جانے دینا کسی کو, اپنی اپنی پبلک کو. لہٰذا انہوں نے کہا مجھے اس خاتون نے کہ میں اس وقت پڑھ رہی تھی تو ایک سپارہ پڑھ کے چھوڑ دیا کیونکہ مجھے لگ رہا تھا میں گمراہ ہو رہا ہوں, میں قرآن پڑھ کے گمراہ ہو رہا ہوں. اور یہ اللہ کے کلام کے گستاخ اور جسارت کرنے والے, ٹھیک ہے, بعض اوقات مولویوں کی شکل میں ہوتے ہیں, کہتے ہیں قرآن پڑھو گے تو خود پڑھو گے تو گمراہ ہو جاؤ گے. یاد رکھیں, اگر آپ نے یہ پتہ کرنا ہے کہ تفسیر والے نے کہاں ڈنڈی ماری ہے, کہاں چیٹ کیا ہے, آپ کے پاس قرآن کے ٹیکسٹ کے علاوہ کوئی اس دنیا میں راستہ ہی نہیں ہے کہ کوئی اور چیز آپ کو بتائے تفسیر کرنے والے نے کہاں چیٹ کیا. کسی بھی مسلک کی آپ تفسیر پڑھیں گے, اس لیے تو زور لگاتے ہیں تفسیر 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 تفسیر, تاکہ پہلے ہی مائنڈ سیٹ وہ بنے. اس پڑھنے والے کو ہوتا ہی نہیں ہے کہ یہ آیت اصل میں کیا کہہ رہی ہے, وہ تو تفسیر دیکھ رہا ہوتا ہے بےچارا, اچھا اس سے یہ مراد ہے, اس سے یہ مراد ہے, نامراد رہ جاتا ہے. قرآن پڑھنے کا بیسٹ طریقہ وہ یہ ہے کہ آپ قرآن مجید کو اس کے ترجمے کو, ہاں ترجمے آپ کمپیئر کرنے کے لیے ساتھ رکھ سکتے ہیں, تین چار ترجمے رکھ لیں, ایک شیعہ ترجمہ رکھ لیں, ایک جناب بریلوی رکھ لیں, ایک اہل حدیث رکھ لیں, ایک جناب ترجمہ آپ رکھ لیں, دیوبندی مسلک کا رکھ لیں, کمپیئر کرنے کے لیے شوق سے پڑھے, اور آپ کو پتہ چلے گا کہ ترجمے میں ایسی چیٹنگ نہیں ہو سکتی. ہاں جہاں پہ اندر بریکٹس لگے ہوں وہ اس غریب کی اپنی محنت ہوتی ہے وضاحت کے لیے, اور بعض لوگ وہاں پہ ڈنڈی بھی مارتے ہیں ठीक है, बाज लोग, और वो उस पर पकड़ नहीं हो सकती, क्योंकि ये ब्रैकेट्स हैं, ये ब्रैकेट्स हैं, तो जो ब्रैकेट होते हैं वो भी कुरान का मतन नहीं होता, जैसे इस तर्ज में भी है, ज़्यादातर वजात के लिए होते हैं और सही वजात होती है, ठीक है। लेकिन बस बहुत कम लोग कुछ चीट भी करते हैं, वो आप जब दो तीन चार तर्ज में सामने रख के पढ़ रहे होंगे आपको आइडिया हो जाएगा, और आप किसी अगर आपको ना भी समझ आ रहा हो, किसी ईमानदार बंदे से या तीन चार बंदों से, उलमाए कराम से आप जो है तर्जमा जा के पूछें कि ये मसलन ये क्या है, तो आपको तब भी वाजे हो जाएगा। अल्लाह की तरफ से रास्ता बंद नहीं है, ये अल्लाह के लुत्फ़ का तकाजा है कि जो हिदायत का तालिब है, हक का तालिब है, हट धर्म नहीं है, ज़िद्दी नहीं है, जो हमारे बाप दादा करते थे हम वही करेंगे, इस किस्म की लगवियात के पीछे नहीं चलता, उसके लिए अल्लाह के लुत्फ़ का तकाजा है कि हिदायत का दरवाज़ा खुला रखे, उसके पास रास्ता हो और आसान रास्ता हो हिदायत तक पहुँचने का। और ये अल्लाह का कुरान में वादा है, वल्लदीन जाहदुफीना लनहदियन्नहुम सुबुलना, वो लोग जो हमारे हमारी खातिर हमारे लिए कोशिश करते हैं, हम यकीनन उन्हें अपने रास्तों की हिदायत करते हैं। और अल्लाह तबारक व तआला ला युखलिफुल मीआद, अल्लाह अपने वादे की खिलाफ वर्जी हरगिज़ नहीं करता, और वो सबसे ज़्यादा कुदरत रखता है वादा पूरा करने की, सबसे ज़्यादा कुदरत रखता है। लिहाजा उसके लुत्फ़ का तकाजा है कि ये कुरान का मतन, इसका टेक्स्ट महफूज भी रहे, और उसके लुत्फ़ का तकाजा है कि ये कुरान का टेक्स्ट समझ में भी आए, समझ में भी आए। बाज़ जगहों पर बाज़ वजातों की ज़रूरत है, उन गिनती के चंद मकामात को, चंद चीज़ों को लेके इन्होंने क्या किया, पूरे कुरान को मखदूश कर दिया, मशकूक बना दिया, मुबहम बना के पेश करते हैं कि ये तुम्हें समझ में नहीं आ सकता, और ये सबसे बड़े मुजरिम, सबसे बड़े ये करते क्यों हैं, अपनी खिचड़ियाँ महफूज रखने के लिए जो बनाई हुई हैं बन गई हैं। चूँकि इस्लाम में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रहलत के बाद, इस दुनिया से जाने के बाद, आपको पता है कि बहुत ज़्यादा लड़ाइयाँ, इख्तलाफात, बहुत कुछ हुआ है। तवज्जो से मेरी बात सुने, उस दौर में कि जब मसलन ये इख्तलाफात अपने उरूज पे गए, तो कुछ लोग तो बेईमानी से और कुछ पूरे खुलूस से, क्योंकि अपने फिरके को, अपने ग्रुप को हक समझ रहे होते थे, तो पूरे खुलूस से उसको डिफेंड करने के लिए, उसे मजबूत बनाने के लिए अपने पास से घड़कर रसूलुल्लाह और मसलन आइमा अहले बैत के नाम पे झूठ अंदर शामिल कर देते थे, ठीक है ना। जैसे अगर आज दो दो मुख्तलिफ पीरों के मुरीदों को आप बिठा दो ना, और उनसे कहो कि अपने पीरों के फजाइल बताओ, आपको पता चलेगा वो क्या लंबी लंबी छोड़ेंगे अपने पास से पीरों के मौजज़े और पता नहीं क्या क्या घड़ के, कि मेरा पीर हौला ना हो जाए दूसरे के पीर के सामने। तो इसी तरह एक शदीद तरीन दौर गुजरा है जिसमें ये झूठ की फैक्ट्रियों ने अपना अपना काम किया, हदीसें घड़ी गई, लिहाजा आइम्मा ने खबरदार किया, लेकिन हम खबरदार हुए नहीं। फरमाया खिलाफ कुरान मत कबूल करो, खिलाफ कुरान मत कबूल करो, लेकिन करता ही कोई नहीं, करता ही कोई नहीं। और उसका नतीजा फिर, जब तक कुरान के मतन को, ये अल्लाह की गुस्ताखी है, ये जुर्म है जो ये उम्मत मिल के कर रही है, जब तक अल्लाह के कुरान को अपने पूरे कद के साथ खड़ा नहीं किया जाएगा, इस उम्मत की जो हालत है वो बद से बदतर तो हो सकती है इस्लाह की तरफ, और ये जो दूरियां और नफरतें हैं और जो जहर भरे हुए दिमागों में, ये कम नहीं हो सकते, और ये दूरियां कुर्बतों में नहीं बदल सकती, क्योंकि इसका रास्ता अल्लाह ने इसी के फरमाया, वअतसिमु बिहब्लिल्लाह जमीअन। हब्लिल्लाह की कई तफसीर आई, लेकिन आइम्मा अहले बैत की भी जो रिवायात में भी जो चीज़ मुसल्लम है, हब्लिल्लाह से मुराद कुरान मजीद है, और अगर इसको सही तरह पकड़े तो अल्लाह ताला बाकी चीज़ों के लिए रास्ते भी खोल देगा। आप सबको मालूम है अहले सुन्नत बिरादरान की अक्सरियत मुहब्ब अहले बैत, मुहब्ब अहले बैत, और उनके नज़दीक मुसल्लम है अहले बैत रसूल की मोहब्बत ईमान का जुज़ है, यानी ऐवें ही कोई अकीदत नहीं है, अकीदा है, ईमान का जुज़ है। लेकिन माहौल ऐसा बन गया है कि अल्लाह को, एक अल्लाह को मानने वाले, एक रसूल को मानने वाले, मोहब्बत अहले बैत में शिया सुन्नी दोनों मुश्तरक है, माहौल ऐसा बन गया कि एक दूसरे की शक्लें नहीं देख सकते, एक दूसरे से नफरत इतनी ज़्यादा पैदा कर दी गई। क्यों? इसलिए कि अल्लाह की किताब का टेक्स्ट है जिसमें इतनी ताकत है कि ये टेढ़े जो हो गए उनको सीधा करे, इन्होंने टेक्स्ट को ही उठा के फारिग कर दिया। लिहाजा अगर आप कुरान सही पढ़ना चाहते हैं, कुछ और ना पढ़ें पहले, कुरान के टेक्स्ट से इतने मानूस हो जाएं जैसे आप मिसाल के तौर पर अपने किसी इम्पोर्टेंट इम्तिहान की किसी किताब को बार बार पढ़ते हैं, बार बार पढ़ते हैं, उसे समझने की कोशिश करते हैं, यहाँ तक कि वो पूरी किताब के मौजूआत, उसकी बातें, उसके एग्जाम्पल्स वो आपके सामने, कौन से मौजूआत इसमें बहुत ज़्यादा उठाए गए हैं, कौन से मौजूआत कम इम्पोर्टेंस में उनको दी गई है, किसको ज़्यादा दी गई है, ये सारी बातें आपके दिमाग में वाज़े हो जाएँ, उसके बाद आप तफसीर भी पढ़ें, फिर ये कुरान ही आपको बताएगा तफसीर वाला कहाँ पटड़ी से उतरा है। वरना दुनिया की कोई ताकत आपको नहीं बता सकती, क्योंकि जो मसलक को जब इंसान अपने डिफेंड कर रहा होता है, नेक होता है, आलिम होता है, लेकिन पूरे खलूस के साथ डंडी मारता है, पूरे खलूस के साथ चीट करता है, क्योंकि उसको अपनी जो पीछे राय चलती आ रही है उसको डिफेंड करना होता है। सलवात पढ़े मोहम्मद वाले। अब यहूदियों से और उनके साथ साथ मसीहियों से भी ये कहा जा रहा है, अलबत्ता ज़्यादा दुश्मनी में एक्टिव जो थे मदीना में वो यहूद थे, क्या कहा जा रहा है, وَمَنْ يَرْغَبُ عَنْ مِلَّةِ إِبْرَاهِيمَ إِلَّا مَنْ سَفِهَ نَفْسَهُ، اور ملت ابراہیم سے کون انحراف اختیار کرتا ہے، یہ يَرْغَبُ وَمَنْ يَرْغَبُ اور کون، ये लफ्ज़ रगबत से है जो हम उर्दू में भी जिसका माना जानते हैं, किसी चीज़ की तरफ रागिब होना, रगबत करना। ये रगबत का लफ्ज़ अगर इसके बाद अरबी में इला आए, अलिफ लाम ये इला, तो होता है किसी चीज़ की तरफ रगबत करना, लेकिन अगर इला की जगह अन आए ऐन के साथ ऐन नून, तो माना उलट हो जाता है, यानी उससे दूरी करना, उससे बेरगबती करना। तो तर्जमा एग्जैक्टली क्या होगा, जो मिल्लत इब्राहिम से बेरगबती करे वो कोई नहीं हो सकता, इल्ला मन सफिहा नफ्सा, मगर वो कि जो अपने नफ्स को हिमाकत से दोचार करता है, अपने आप को बेवकूफ़ बनाता है, जो वो मिल्लत इब्राहिम। मिल्लत का माना क्या है, मिल्लत का माना असल में है आइन। हम उर्दू ज़बान में मिल्लत को कौम के माना में इस्तेमाल करते हैं, और वो क्यों करते हैं, वो इसलिए करते हैं कि कौम को मिल्लत इसलिए कहते हैं चूँकि कौम कहते ही उसी को जो किसी एक आइन को फॉलो कर रहे होते हैं, कोई एक चीज़ ऐसी बड़ी उनके दरमियान कॉमन होती है कि जिस रिश्ते में वो सब जुड़े होते हैं उन्हें एक कौम कहा जाता है। वरना मिल्लत का असल मतलब क्या है, आइन, कानून जो लिखवाया जाता है। बस मिल्लत इब्राहिम, अब ये ओवरऑल तो जो कुरान पढ़ रहे क़्यामत तक के लिए मियार दिया जा रहा है, लेकिन बिलखसूस जो इन इन आयात का जो टारगेट हैं वो यहूद व नसारा हैं, और कहा यह जा रहा है कि मिल्लत इब्राहिम तो इस्लाम है, आइन इब्राहिम तो इस्लाम है, तुमने जो नाम रख लिए हैं, यहूद रख लिया, नसारा रख लिया फरान, और अब उन्हीं नामों की वजह से कहते हो कि जो ये होगा वही जन्नत में जाएगा, दूसरा कोई जन्नत में नहीं जा सकता, जैसे इसी पहले जुज़ में कुरान के पीछे ये बात गुजर चुकी है, ये तुम कहाँ से लेकर आए हो। तुम अगर चाहते हो कि अल्लाह तबारक व तआला तुम्हें कबूल करे तो एक आइन है और उसका नाम है इस्लाम, और ये मिल्लत इब्राहिम, और मिल्लत इब्राहिम से अब कौन इन्हराफ करेगा, इन्होंने तर्जमा इन्हराफ का किया है, सिवाय उस शख्स के जिसने अपने आप को हिमाकत में मुब्तला किया। यहाँ से ये भी इशारा मिलता है कि जो अल्लाह का दीन है वो अकली है। कुरान मजीद बहुत ज़्यादा तरगीब दिलाता है दीन के बारे में अक्ल इस्तेमाल करने की, आयात कुरान भरी हुई है जो एंड यहाँ पे होती हैं, अफला ताअक्लून, तो तुम अक्ल इस्तेमाल नहीं करते, अफला या तफक्करून, तो क्या ये लोग तफक्कुर नहीं करते। जिसने कोई चीज़ ज़बरदस्ती ठोसनी हो वो अगले बंदे को सोचने की तरगीब नहीं दिलाता। आजकल तकरीरों का एक अंदाज़ है ठीक है, उसमें क्या कहते हैं, जो नहीं ना सोचने वाले जिंदाबाद, ना यानी जो मैं बात कह रहा हूँ उस पे सोचने वाला मुर्दाबाद है, और जो ना सोच ना बगैर सोचे बकरी की तरह सारे ला रहा है वो जिंदाबाद है। बरक्स बिल्कुल कुरान मजीद के, यानी इंसानियत से रिवायात अहल बैत में, अहल बैत अलैहिस्सलाम में ये बताया गया है कि जो बग़ैर सोचे समझे किसी बात को कबूल कर ले वो उस वक़्त इंसानियत के दायरे से निकल जाता है, इसलिए कि इंसान को अल्लाह ने अकल दी है सोचने समझने के लिए। बग़ैर सोचे समझे जब कोई बंदा बात एक्सेप्ट करता है, बग़ैर अकली बुनियाद के कोई चीज़ एक्सेप्ट करता है, कबूल करता है, इंसानियत के दायरे से निकल जाता है। लेकिन आज आप अक्सरियत आवाम के जो नज़रियात हैं वो आया अकल के बिना पर ना, जिसने अपने माहौल में जो बातें सुनी हैं उसी को लेकर चल रहा है। और ऐसे लोगों को होता है कि जब इनसे पूछा जाए ये क्यों, आगे से गाली देंगे, लड़ पड़ेंगे, बदतमीजी करेंगे, कहेंगे तू दुश्मन है मौला अली या तू फला, इस किस्म की तोहमतें लगा के दलील कोई नहीं होती बात। जिसके पास दलील हो, जिसके पास दलील हो वो तो चाहता है कि माहौल ऐसा बने कि जिसमें लोग बैठे और बात करें, अपने दलाइल पेश करें। जो जाहिल होता है, जिसके पास दलील नहीं होती, वो फ़ौरन लड़ने पर आ जाता है, वो फ़ौरन बेहूदगी पर उतर आता है। और आप ये मिजाज मुआशरे में देख सकते हैं सभी मसाले बगैर इस्तिस्ना के, इसलिए उम्मत की ये हालत है। और मिल्लत इब्राहिम से अब कौन इन्हराफ करेगा सिवाय उस शख्स के जिसने अपने आप को हिमाकत में मुबतला किया। और मिल्लत इब्राहिम, तवज्जो कीजिए, अल्लाह ताला बता रहे इब्राहिम कौन थे, वलकद इस्तफ़ैनाहु फिद्दुनिया, और बेशक उसको यानी इब्राहिम को हमने इस दुनिया में चुन लिया था, मुंतखब कर लिया था। ये इस्तफा सफ़ा से है, आपने उर्दू में जो इस्तेमाल करते हैं साफ़ी कहते हैं ना, साफ़ी बचत इतनी हुई है यानी प्योर, इसी से लफ्ज़ इस्तफा है, यानी हमने इब्राहिम को खालिस कर लिया, चुन लिया, इंतखाब कर लिया इस दुनिया में। वइन्नहु फिल आखिरति लमिनस सालिहीन, और यकीनन बेशक आखिरत में भी इब्राहिम सालिहीन में से होंगे। बस ये अल्लाह के सालिह बंदों में शामिल होना, ये इतना बड़ा ग्रुप है कि जिसमें बिलाखिर अंबिया भी इसी ग्रुप में होंगे ऊपर दर्जे पर। अल्लाह ताला फरमा रहा है हमने दुनिया में भी उसको मुंतखब कर लिया और आखिरत में भी यकीनन किन में होगा वो, लमिना सालिहीन, हमारे सालिह बंदों में से आखिरत में भी इब्राहिम होंगे। ये जो था सफ़ीहा, सफ़ीह कहते हैं जिसकी अकल नाकिस हो, असल में ये सीन फे हा इसका माना होता है बेकार, रद्दी चीज़, रद्दी कपड़े को भी कहते हैं। और इसी तरह जिस फिर जिस बंदे की अकल पूरी काम ना करती हो, उसकी अकल नाकिस हो, अहमक हो, ठीक है, तो मेंटली रिटार्डेड टाइप का बंदा हो, उसको भी अरबी ज़ुबान में सफ़ीह कहा जाता है। कुरान में आयत आई हुई है कि अपने अमवाल सुफहा के हवाले ना करो, यानी अगर किसी की अकल पूरी नहीं है, ये अपने अमवाल से मुराद हत्ता कि उनका भी माल हो। मिसाल के तौर पे चार भाई हैं, उनमें से एक मेंटली रिटार्डेड है, तो आया उसके हिस्से का जो माल है उसको बिल्कुल उसके सुपुर्द कर दिया जाएगा, तो उसको पता भी नहीं चलेगा, कोई उसे ले जाए, अपने नाम करवा ले, कहीं ले जाए, कुछ कर ले, छीन ले उससे, फ्रॉड से ले ले। लिहाजा उनके बारे में हुक्म दिया गया कि जब तक उनकी अकलें सही नहीं हो जाती तब तक उनके माल उनके हवाले ना करो, क्योंकि वो इस काबिल ही नहीं है कि अपने ऐसे शख्स को सफ़ीह कहते हैं। तो अल्लाह ताला फरमा रहा है मिल्लत, आप देखें इस लफ्ज़ को याद रखें, मिल्लत इब्राहिम, जो आगे फिर उसकी वजाहत भी अगली आयत में आ रही है, मिल्लत इब्राहिम से जो भी बेरगबती करता है वो अहमक है, वो अपने आप को उसने हमाकत में मुबतला कर दिया। अब क्या है मिल्लत इब्राहिम एक जुमले में, आयत नंबर 131, इज قال له ربه اسلم, जब कहा उससे उसके रब ने اسلم। अब इस اسلم का तर्जुमा ये देखें, اسلم अम्र है, हुक्म है, इसका तर्जुमा आप कर सकते हैं झुक जा, तस्लीम हो जा, अपने आप को हमारे हवाले कर दे, ये इसका यानी खुदा के सामने झुक जा जब उसके रब ने, मिल्लत इब्राहिम क्या है वो बयान कर रहे हैं, जब उसके रब ने उससे कहा असलम, झुक जा, काला, तो इब्राहिम ने कहा असलम तो मैं झुक गया, मैंने अपने आप को सुपुर्द कर दिया, अपने आप को सरेंडर कर दिया, अपने आप को हवाले कर दिया, किसके? लिरब्बिल आलमीन, आलमीन के रब के सामने मैंने अपने आप को सरेंडर कर दिया। ये सादा सा जो है और बिल्कुल वाज़े मफहूम है इस्लाम का, एक्चुअली इस्लाम का। अभी तो हम तो हर पैदाइशी मुसलमान को मुसलमान कहते हैं, चाहे हरकतों में वो बदतरीन कुफार से भी बदतर हो, जानवर हो, दरिंदा हो, जैसा कि बाज़ खबरें आप अपने मुल्क में सुनते रहते हैं, लेकिन कहेंगे क्या है मुसलमान। ठीक है, जैसे अपने मसलक के बंदे को कहते हैं मोमिन, दूसरे मसलक के बंदे को कहते हैं गैर मोमिन, और कहते हैं कि ये एक नंबर का बेईमान है लेकिन है मोमिन, सारे खराबियाँ करता है मोमिन। ये सारे हमारे अपने मन घड़त। अल्लाह के यहाँ कुरान में क्या डेफिनेशन है वो आपको यहाँ से मिलेगी, और प्योर मिलेगी और बग़ैर तकल्लुफ़ के मिलेगी। قال اسلمت لرب العالمين, तो इब्राहिम ने कहा मैंने अपने आप को रब العالمین के हवाले कर दिया, यानी इब्राहिम ने इकरार किया, अपने आप को सरेंडर कर, झुक गया, इतात में आ गया, अब पूरे वजूद के साथ खुद को खुदा के सुपुर्द कर देना, ये है असल और हकीकत इस्लाम, ये हकीकत इस्लाम है। ये जो आगे आएगा, आ जाएगा आगे, वला तमूतुन्ना इल्ला व अंतुम मुस्लिमून, और हरगिज ना मरना, हरगिज तुम्हें मौत ना आए मगर इस हालत में कि तुम मुस्लिम हो। इसका मतलब क्या है? फरिश्ते आके नादरा का रिकॉर्ड खुलवाए, वहां पे मुसलमान लिखा हो, ये मुराद नहीं है। इस हालत में मरना कि तुम अल्लाह के सामने झुके हुए, तुम अल्लाह के इताअत गुजार। और ये मैं आपकी खिदमत में अर्ज़ करूँ, हर बंदा अपने बारे में सोच सकता है कि आपकी जो शख्सियत है, अगर आपके इर्द गिर्द के लोगों से पूछा जाए, जो आपको जानते हैं, जो आपको जानते हैं और वो ईमानदारी से जवाब भी दें पूछने वाले को, आपके बारे में पूछें कि ये अल्लाह का नेक बंदा है, इताअत गुजार बंदा है या नहीं, तो आप अपने बारे में सोचें कि जो मेरी ज़िंदगी है, जो मेरे आमाल हैं, लोग मेरे बारे में क्या जवाब देंगे। ठीक है, और सबसे बेहतरीन जवाब आपको अपने अंदर से मिलेगा, वो अल्लाह ने ऐसी डिवाइस लगाई हुई है, वो झूठ ही नहीं बोलते। सूरतुल क़ियामत में ला उक्सिमु बियौमिल क़ियामा, कसम है क़ियामत के दिन की, वला उक्सिमु बिन्नफ्सिल लवामा, और कसम है उस नफ्स की जो तुम्हें तुम्हारे अंदर से मलामत करता है कि ये क्या कर दिया तुमने, ये हरकत क्यों कर रहे हो। ये अल्लाह ने डिवाइस लगाई हुई है और उसकी कसम खाई है उसकी इंपॉर्टेंस बताने के लिए, कि अगर तवज्जो करें, बंदे से ये कहा जा रहा है कि तेरा तो दिल कर रहा था गुनाह करने का, खराबी करने का, फिर अंदर से तो उसके खिलाफ आवाज क्यों आ रही है तेरे, तू तो पूरी ख्वाहिश से चाह रहा था कि ये काम करे और तूने कर भी लिया, फिर ये तेरे अंदर से खिलाफ कौन बोल रहा है तेरे। ये अल्लाह का वो गवाह है कि जो क़यामत के दिन भी तेरे खिलाफ गवाही देगा, नफ्स लवामा, मलामत करने वाला कि तूने गलत काम किया है। और इंसान जो मसलन आदि मुजरिम ना हो, आपको पता है अगर कोई इंसान फर्स्ट टाइम कोई गुनाह करे तो बाज़ औक़ात तो ये उसको यानी बिल्कुल डिस्टर्ब कर देता है, इतना शोर मचाता है अंदर से, इतना इंसान को ये कहते मलामत करता है कि ये तूने क्या काम कर दिया। अलबत्ता अपने अपने दर्जे के मुताबिक, बाज़ औक़ात ऐसे लोग होते हैं जिनसे कोई मुस्तहब काम छूटे उनको ऐसा लगता है उन्होंने बहुत कबीरा गुनाह कर दिया। क्यों लगता है? ये नफ्स लवामा बहुत स्ट्रांग होता है उनका, इसको अपनी ख्वाहिशात के मुक्के मार मार के, हथौड़े मार मार के इसको पीसा नहीं होता उन्होंने, लिहाजा ये ताकत के साथ बोलता है। हाँ, जो नफ्स परस्तियाँ कर करके इसको दबा देते, मरता नहीं है ये, लेकिन बिल आखिर जिसको आप जब भी मुंह खोले उसको मुक्का ही पड़े आगे से, तो फिर वो थोड़ा एहतियात से बोलता है, थोड़ा कम बोलना शुरू कर देता है, मरता नहीं होता है। तो अल्लाह ने इसकी कसम खाई है कि ये तेरे अंदर ये गवाही दे रहा है कि तू नहीं है, कुछ और भी है, तेरी ख्वाहिशात नहीं है, तेरा वजूद पूरा तेरी ख्वाहिश की तायद नहीं करता, तेरे वजूद के अंदर से कोई कहता है कि गलत कर रहा है। इब्राहिम ने कहा मैंने अपने आप को رب العالمین کے حوالے کر دیا۔ آیت نمبر 132، اب دیکھیے آپ آیت نمبر 132 میں وصیت کا ذکر ہے جو حضرت ابراہیم اور ان کے بعد حضرت یعقوب کا نام خاص طور پہ اس لیے لیا کہ بنی اسرائیل حضرت یعقوب کی اولاد تھا، کہ ان کو توجہ دلائی جا رہی ہے کہ تم جو یہود ہونے کا اور نصارہ ہونے کا، ہم پتہ ہے جو نصارہ ہیں یہ بھی بنی اسرائیل سے ہی، حضرت عیسیٰ علیہ السلام بنی اسرائیل کی طرف ہی آئے تھے، انہی میں سے مسیحی بنے تھے جنہوں نے حضرت عیسیٰ کو قبول کر لیا، بعد میں یہ بھی غلو کر کے ان کی ذات میں خراب ہو گیا، اللہ کا بیٹا بنا دیا۔ ان دونوں بڑی شخصیات کی وصیت کیا تھی اپنی اولاد کو جب دنیا سے جا رہے تھے؟ وَوَصَّى بِهَا إِبْرَاهِيمُ بَنِيهِ وَيَعْقُوبُ، اور ابراہیم نے اپنی اولاد کو اسی ملت پر چلنے کی وصیت کی تھی کہ یہ جس پر میں چل رہا ہوں، جس آئین پر، تم بھی اسی پر چل رہے۔ ویعقوب، اور یعقوب نے بھی، انہوں نے نہیں تمہیں کہا تھا تم یہودی ہو تو تم نصرانی ہو تو فلان ہو، جن کو تم اپنے بڑے سمجھتے ہو انہوں نے تو تمہیں نہیں کہا تم یہودی ہو، انہوں نے تمہارا نام نصارہ نہیں رکھا، وہ تو ایک ہی دین ہے، وہ اسلام، ملت ابراہیم ایک ہی چیز ہے۔ یا بنی، وہ وصیت کیا تھی؟ اے بیٹو، اے میرے بیٹو، ان اللہ اصطفى لکم الدین، بے شک اللہ نے تمہارے لیے یہ دین چن لیا ہے، پسند کر لیا ہے، فلا تموتن، تو ہرگز تمہیں موت نہ آئے، ہرگز نہ مرنا الا، سوائے اس حالت میں، وانتم مسلمون، یہ حال بتانے والا جملہ ہے، سوائے اس حالت میں کہ تم مسلم ہو، مسلم ہو یعنی اللہ کے سامنے جھکے ہوئے، اللہ کے سرکش شخصیت تم نہ ہو، اس حالت میں مرنا۔ اب یہ تاکید کیوں ہے؟ یہ ساری بیلنس پالیسیاں اور ساری دو نمبریاں ختم ہو جاتی ہیں یہاں سے، کہ انسان کی پوری توجہ، کہ قرآن اس وصیت کو بیان کر رہا ہے، اللہ کے بڑے بڑے نبیوں کی وصیت اپنی اولاد کو، کیا ہرگز نہ مرنا مگر اس حالت میں کہ اللہ تمہیں اس حالت میں دیکھے جب تمہاری موت ہو کہ تم اللہ کے سامنے جھکے ہو، تم اللہ کے اطاعت گزار، سرکش نہیں، نافرمان نہیں، اس شخصیت میں تمہیں موت آئے۔ اور یہ جو ہم کہتے ہیں نا، یا اللہ ہمارا خاتمہ ایمان پر فرما، یہ ہے، ہمارا خاتمہ خیر پر فرما، ایمان پر فرما، یہ اصل میں اسی کے لیے لفظ ہے جو یہ آیت کہہ رہی ہے، فلا تموتن الا وانتم مسلمون، تو ہرگز نہ مرنا مگر اس حالت میں کہ تم مسلمون۔ بس یہ یاد کر لیں کہ لفظ مسلم یہ قرآن مجید میں کس پرسنالٹی پر لاگو ہوتا ہے، کس پر اس کی تطبیق ہو جاتی ہے، اور اس کو ذہنوں سے بالکل نکال دیں کہ اللہ کے ہاں یہ ظاہری اب پیدائشی مسلم کو مسلم سمجھا جائے گا، نکال دیں اس کو ذہن سے، یہ سب کرپشن کے دروازے کھولنے کے ہیلے باندھنے۔ قرآن کی بالکل واضح اور شفاف جو ٹرمینالوجی ہے وہ آپ کے سامنے، اور اللہ خدا نخواستہ کوئی بیکی ہوئی بات، کوئی ڈھیلی بات، کوئی ہلکی بات نہیں کرتا۔ انہوں نے ترجمہ اس طرح کیا ہے کہ اے میرے بیٹو، اللہ نے تمہارے لیے یہی دین پسند کیا ہے، لہذا تم تا دم مرگ مسلم ہی رہو، اس طرح اس کو بیان کیا ہے۔ لیکن جو عربی کے لفظ ہیں ان کا لفظی ترجمہ یہ بنتا ہے، تو ہرگز نہ مرنا مگر اس حال میں کہ تم مسلم ہو۔ صلوات پڑھیے محمد و آل محمد۔ آیت نمبر 133، وہی بات جاری ہے، ام کنتم شہداء اذ حضر یعقوب الموت، پھر یہود سے جو یہ خرابیاں کر رہے ہیں اور رسول اللہ کو نہیں مان رہے، مخالفتیں کر رہے ہیں، انہی سے خطاب ہے، یا کیا تم اس وقت موجود تھے، اذ حضر یعقوب الموت، جب یعقوب کی موت کا وقت تھا، موت یعقوب کے پاس حاضر ہوئی، یعنی آ گئی، یعقوب کی موت کا وقت آیا، تم وہاں پہ تھے؟ اگر تم تو وہاں پہ نہیں تھے، میں تمہیں بتا رہا ہوں کہ الگ بتا رہا ہے کہ کیا ہوا تھا۔ اذ قال لبنیہ، جب انہوں نے اپنے بچوں سے کہا، ما تعبدون من بعدی، اب کیا فکر ہے اپنے بچوں کے بارے میں، کیا فکر ہے کہ یہ میرے بعد اس دین سے ہٹ نہ جائے. ایک اگر جس کے اندر، توجہ کیجئے گا، ہم اپنے آپ پہ غور کریں، قرآن اصل میں سب سے پہلے اپنے آپ پہ غور کرنے کے لیے، کہ ہمارے یہاں جو وصیتیں لکھی جاتی ہیں ان میں اللہ رسول ہوتا ہے؟ میرا فلانا پلاٹ اس کو دے دینا، میری یہ فلانی رقم اس بچے کو دے دینا، یہ کر دینا، وہ کر دینا. زیادہ تر وصیتیں جو ہوتی ہیں وہ دنیا کے امور کی ہوتی ہیں، لیکن یہ آیات بتا رہی ہیں کہ اللہ کے بندوں کو اپنے بچوں کی دین کی سب سے زیادہ فکر ہوتی ہے، کیونکہ انہیں پتہ ہوتا ہے آگے جہنم ہے. میں ادھر بچوں کو 30-40 سال کے لیے ان کی فکر کر رہا ہوں، جو ابدی زندگی میں جہاں پر خرابی ہو جائے گی اس کے کوئی مینشن ہی نہیں ہوتا بیچ میں. جیسے ہم مثال بھی دیتے ہیں کہ بچہ جو ہے وہ، اگر آپ کو اچانک پتہ چلے کہ آپ کا بچہ جو ہے وہ 3-4 دنوں سے گھر سے چلا جاتا ہے، اسکول نہیں جاتا، آپ کیا ایکشن لیں گے؟ گھر میں مارشل لاء لگا دیں گے آپ اس بچے پر، ٹھیک ہے نا، مثال کے طور پر. لیکن انہی والدین کا بچہ نماز نہیں پڑھ رہا، اور بے نمازی کو کہا گیا قرآن میں کہ اس کو شفاعت بھی کام نہیں آئے گی. جہنمیوں سے جب پوچھا جائے گا، جنتی پوچھیں گے کیوں جہنم میں آئے ہو، کیا چیز تمہیں لے کر آئی ہے، سب سے پہلا جواب دیں گے ہم نماز نہیں پڑھتے تھے. وہ نماز نہیں پڑھتا، انہیں پرواہ کوئی نہیں. کیوں؟ خود ایمان نہیں ہے ان کا. کیونکہ دنیا پر ایمان ہے کہ اگر یہ نئی اسکول جائے گا تو اس کا مستقبل تباہ ہو جائے گا. ایمان اس کو کہتے ہیں اصل میں، ایمان تسبیح نکالنے کو نہیں کہتے، عمل بتاتا ہے ایمان کس چیز پر ہے. یہ جو میں اس طرح کی بات کرتا ہوں، اس کا مطلب یہ نہیں ہوتا کہ تسبیح نہیں پڑھنی چاہیے، اس کا مطلب ہوتا ہے کہ بے روح یہ جو چیزیں ہیں یہ نہیں بتاتی ایمان. ایمان آپ کے عمل سے منعکس ہوتا ہے، آپ کا عمل ریفلیکٹ کرتا ہے آپ کے ایمان کو. تو دنیا کے بارے میں اتنی زیادہ سنجیدگی کہ 2 دن پتہ چلا بچہ اسکول نہیں آیا، بچے کی پیشی ہو، میں یہ کر دوں گا، تمہارے پیسے بند کر دوں گا، یہ کر دوں گا، دھمکیاں دی جا رہی ہیں، سخت ریئیکشن شو کیا جا رہا ہے. یہی بچہ نماز نہیں پڑھتا، اسے پرواہ ہی کوئی نہیں، ہے مومن، ہے مسلم. یہ نام کا ایمان پیدائشی جو ورثے میں ملا ہے وہ والا ہے، حقیقی شعور والا ایمان نہیں ہے. ورنہ جس کو پتہ ہے کہ یہ چند سالہ زندگی ہے اور وہ ابدی زندگی ہے، اس کو تو عقل کیا کہے. اگر ایمان ہے، اگر اس کو پتہ ہے کہ یہ ہونے والا واقعہ، تو اس کو اس کی بہت زیادہ فکر ہونی چاہیے. یہاں دیکھیے، کیا تم اس وقت موجود تھے جب یعقوب کی موت کا وقت آیا تو اس وقت انہوں نے اپنے بچوں سے کہا، میرے بعد تم کس کی بندگی کرو گے؟ یہ اب تاکید ہے، سوال، میرے بعد تم کیسے پراپرٹی شیئر کرو گے، یہ نہیں ہے. میرے بعد کس کمپنی میں انویسٹ کرو گے، میرے بعد کہاں جاب کرو گے، میرے بعد کس کی عبادت کرو گے. ما تعبدون من بعد، یہ جو سوال ہوتے ہیں وہ اقرار لینے کے لیے، کنفرم کرنے کے لیے، تاکید کرنے کے لیے ہوتے ہیں. قالو، انہوں نے کہا، یعنی اولاد حضرت یعقوب نے کہا، نعبد الہک، ہم آپ کے معبود کی عبادت کریں گے، یعنی جس کی طرف ہمیں آپ نے دعوت دی ہے اسی کو ہم پوجیں گے، اسی کی پرستش کریں گے. وَإِلَٰهَ آبَائِكَ، اور آپ کے آبا و اجداد کا معبود. کون آبا و اجداد؟ ابراہیم و اسماعیل و اسحاق، الہن واحدا. آپ کے آبا و اجداد ابراہیم اور اسماعیل اور اسحاق، ان کا معبود کہ جو ایک معبود ہے، الہن واحدن، کوئی دوسرا معبود ہم نہیں پوجیں گے، اس کی پرستش نہیں کریں گے. وَنَحْنُ لَهُ مُسْلِمُونَ، اور ہم اس کے سامنے سرنڈرڈ، ہم اس کے سامنے جھکے ہوئے، اسی کی عبادت کریں گے. آیت نمبر 134، خوب توجہ فرمائیں، تِلْكَ أُمَّةٌ قَدْ خَلَتْ، اللہ تعالیٰ فرما رہے یہ ایک امت تھی جو گزر گئی. لہا ما کسبت ولکم ما کسبتم، جو انہوں نے کیا تھا وہ ان کے لیے، اور تمہارے لیے وہ ہے جو تم کرو گے. تم نہیں کہو گے حضرت ابراہیم ہمارے بزرگ تھے لہذا ہم بخشے جائیں گے، اس نظریے کو قرآن مجید رد کرتا شدت سے، کیونکہ امام حسین کو اتنے ظلم برداشت کرنے پڑے لہذا ہم بخشے جائیں گے. تلک امۃ قد خلت، قرآن کو معمولی نہ سمجھے. او یہ تو تحت تو لفظ ترجمہ ہے، تفسیر دیکھو. بے ایمان، اللہ کی بات سننے کا دل ہی نہیں کرتا، اللہ کی بات کو لفٹ نہیں کراتا، سمجھتے ہیں اللہ نے ایویں پتہ نہیں بول دیا، ان لفظوں کو لے کر آ گیا، بعد میں جو ہمارے بابوں نے بتایا وہ صحیح ہے. تلک امۃ قد خلت، یہ کرپشن کے راستے بند کرنے کا پتھر ہے جو ایسا ہے کہ کھلتا ہی نہیں پھر. بےمانیوں کو منہ توڑنے کا اللہ کا کلام ہے. تلک امۃ قد خلت، وہ ایک امت تھی جو گزر گئی. لہا ما کسبت، ان کے لیے وہی ہے جو انہوں نے کام کیے تھے. وَلَكُمْ مَا كَسَبْتُمْ، اور تمہارے لیے وہ کام ہے جو تم نے کیے. وَلَا تُسْأَلُونَ عَمَّا كَانُوا يَعْمَلُونَ، جو وہ کیا کرتے تھے تم سے نہیں پوچھا جائے گا. آج ہی بتاؤ تمہارے بزرگ نیک تھے، چلو تم بھی بخشے جاؤ، تم نے جو حرکتیں خود کی ہیں وہ تم کرو. رسول پاک رحمت للعالمین، تو یہ دیکھ تو نے کتنی بات مانی ہے رحمت للعالمین کی. اس طرح اپنے آپ کو فراڈ مت لگا. اللہ تبارک و تعالی، تم میں تو نبی کا امتی ہوں، او اللہ تعالی نوح کے، حضرت نوح کے بیٹے کو نہیں قبول کر رکھے، تیرے اہل بیت سے نکال دیا میں نے اس کو، کیونکہ یہ تیرا فالوور نہیں ہے. مسیحیوں کا کیا عقیدہ ہے؟ جو مسیح کو زخم لگے تھے ان کی وجہ سے ہم سارے بخشے ہوئے، ہمارے گناہ بخشوانے کے لیے انہوں نے ظلم برداشت کیا. تمہارا دماغ خراب ہے؟ ہماری بخشش کے لیے امام حسین علیہ السلام نے اتنی مصیبتیں برداشت کی، تمہارا دماغ خراب ہے؟ تم چونکہ قرآن سے دور ہو. تلک امۃ قد خلت لہا ما کسبت ولکم ما کسبتم، ایک لاکھ حدیث بھی آ کر اس کو چینج نہیں کر سکتی، چونکہ وہ حدیث ہوگی نہیں. وہ بعد میں کسی بے ایمان نے مسلمانوں کے اندر کرپشن کے دروازے کھولنے کے لیے اللہ کے رسول کے نام پر یا اہل بیت کے نام پر اندر ڈال دی ہوگی. وہ اللہ کا کیسے، اللہ کا نمائندہ آ کر اس اٹل قانون کے خلاف فیصلہ سنا دے، جو کسی قسم کی کرپشن کی کسی کو نہیں اجازت دیتا کہ تو یہ کہے میں اللہ کی فیورٹ قوم سے تعلق رکھتا ہوں، میرا خاندان ایسا ہے کہ میں بخشا جاؤں گا، کیونکہ میری نبی کے ساتھ یہ نسبت ہے. میں نے شاید پچھلے درس میں عرض کیا تھا، شاید یہی پر مجھے یاد نہیں ہے، میں تکرار کرتا ہوں، نسبت کوئی فائدہ نہیں دیتی اگر عمل اس نسبت کے مطابق نہ ہو، بلکہ ڈبل دھمکی ملتی ہے اللہ کی طرف سے. قرآن میں کیا ہے؟ یا نساء النبی، اے نبی کی بیویوں، من یأتی منکن بفاحشة مبینہ، تم میں سے جس نے بھی کوئی کھلا برائی کا کام انجام دیا، اللہ تعالیٰ کیا کرے گا؟ اس کو دگنا عذاب دے گا. وَكَانَ ذَلِكَ عَلَى اللَّهِ يَسِيرًا، اور یہ اللہ کے لیے آسان ہے. مت سمجھنا کہ ہمارا چونکہ نبی کے ساتھ نسبت ہے لہذا. یہ آیات کیا کہہ رہے ہیں؟ ہم جتنے بھی گندے ہیں تو آپ کے، کس نے تمہیں کہا ہے تم جتنے بھی گندے ہو تو ان کے، گندا ان کا نہیں ہے. انہوں نے بتایا ہمارا دشمن ہے جو خدا کا نافرمان ہے، اور جو خدا کا اطاعت گزار ہے وہ ہمارا دوست ہے. تمہاری اتنی جرت ہے کہ ان کے خلاف بولتے ہیں ان کی باتوں کو، کہتے ہم جتنے بھی گندے ہیں تو تمہارے. یہ سب لغویات قرآن سے دوری کے نتیجے میں یہ نظریات معاشرے میں عام ہوتے ہیں. اگر دین کو سیکھا جائے قرآن مجید سے تو پھر یہ پہلے سے ہی بے اثر ہو جاتا ہے، چونکہ آپ کی بنیاد اس پر قائم ہے، پیور خالص جو بلڈنگ میٹیریل ہے اس پر آپ کی بنیاد بنی ہوئی ہے، تو یہ دو نمبریاں پھر نہیں آتے. لیکن اگر اس پہ نہ ہو تو پھر یہ سارے نظریات معاشرے میں. جواب کیا دیتے ہیں؟ ہم نے بچپن سے آغا صاحب یہی سنا ہے. یہ جواب ہے؟ یہ بولتے ہوئے بھی انسان کو سوچنا چاہیے بھی یہ کوئی دلیل ہے؟ ہم بچپن سے سنا ہے، हमारा सारा गांव यही कहता है। ये दलील, ये तो कुरान ने इसको रद्द किया हुआ है। जब इनसे कहा जाता है जो अल्लाह ने नाजिल किया उसको फॉलो करो, कहते हैं जो हमारे आबाओ अजदाद करते थे उसे फॉलो करेंगे, ये उसी का आज का वर्जन है। फिर क्या कहेंगे, वो तो काफरा वास्ते है, हमारे वास्ते तो नहीं है, इसीलिए तो वो काफिर हुए थे, इसी इनकार की वजह से तो उन्हें काफिर कहा गया। कि जब नबी एक चीज की तरफ आके कह रहे हैं कि जो अल्लाह ने नाजिल किया उसे फॉलो करो, कहते हैं हम आबाओ अजदाद का करेंगे। इधर मसलन कुरान में ये लिखा हुआ है, हम चेक करेंगे हमारे बुजुर्गों ने क्या कहा है। वो मैंने आपको शायद सुनाया हुआ, 1000 कुरान की वाज़े आयतें आ जाए तो, और वो एक मसला उसमें से साबित हो रहा हो वाज़े तौर पर, लेकिन हमारे बुजुर्गों ने उस मसले को उन आयात से साबित ना किया हो और उस बल्कि उसके खिलाफ साबित किया हो, तो हम ये तो कहेंगे कुरान तो बरहक है लेकिन हमें समझ नहीं आ रही, समझ उन्हीं की ठीक थी। ठीक, ये अल्लाह की किताब के साथ हशर किया इन लोगों ने, सब ने मिल के सारी उम्मत ने। ये गुज़श्ता उम्मत की बात है, इन्होंने तर्जमा इस तरह किया है, उनके आमाल उनके लिए हैं और तुम्हारे आमाल तुम्हारे लिए, तुम लोगों से नहीं पूछा जाएगा कि वो क्या करते थे। पिदरम सुल्तान बूथ, पिदरम तो सुल्तान बूथ, तू खुद क्या है, दादा मेरा यूं था, तू खुद क्या है, दादा अपनी कमाई खाएगा, तूने अपनी कमाई खानी, अल्लाह के यहां दादे की वजह से तू नहीं बख्शा जाएगा। ये मैं चंद जुमले पढ़ रहा हूं तफसीर कौसर के, क़िबला शेख मोहसिन अली नजफ़ी की जो तफसीर है उसके मैं ये चंद जुमले इस आयत के नीचे जो लिखे गए वो पढ़ रहा हूँ। तुम्हारे असलाफ, असलाफ कहते हैं बुज़ुर्गों को, गुज़श्तगान, तुम्हारे असलाफ कितने ही मुकर्रब बारगाह क्यों ना हो, उन पर फ़ख्र व मुबाहत करना लाहासिल है। ये फ़ख्र व मुबाहत से क्या मुराद है, यानी उतने बड़े थे लिहाजा हम बख्श देंगे, उनका फ़ायदा हमको होगा, उनकी बात मानी तो फ़ायदा होगा, उनको फॉलो किया तो फायदा होगा। अगर वो सालेहीन में से थे तो ये फख्र सिर्फ उन्हें हासिल था, जबकि तुम्हें अपने आमाल का जवाब दे होना पड़ेगा। लिहाजा ये नजरिया गैर मंतकी है कि बुजुर्ग असलाफ की इबादतों का सिला तुम्हें मिल जाएगा। तुम ये उम्मीद ना रखो, तुमसे हरगिज ये नहीं पूछा जाएगा कि तुम्हारे असलाफ क्या करते थे। और उसके बाद लिखते हैं कि आयत का खिताब अगरचे असर रसूल सल्लल्लाहु अलैहि वसल्लम के यहूदियों से है, ताहम इस खिताब को कुरान में इसलिए दर्ज किया गया कि इसमें तमाम उम्मतों के लिए एक हुक्म कुल्ली है कि पिदरम सुल्तान बूद कामयाबी नहीं है, अब्बा मेरा बड़ा बहुत बड़ा बंदा था ये नहीं कामयाबी अल्लाह के यहाँ। हर शख्स और हर उम्मत की तकदीर अपने अमल से बनती है, दुनिया व आखिरत की कामयाबी अपने ही अमल से मरबूत है। अब आपको किसी किताब में से कोई रिवायत सुनाए, ठीक है, इसलिए कि ये रिवायत सुनाई गई है, शायद मैंने पहले भी आपको बताई हो, हमारा इरादा था कि हम आज ये पहला जुज़ ख़त्म कर लेंगे, लेकिन हमने अल्लाह को इरादों के टूटने से पहचाना, इन चीज़ों की वजाहत चूँकि बिलाखिर ताकीद ज़रूरी होती है, लिहाजा हम आज इसको ख़त्म नहीं कर पाएंगे। सुन लें, ये मैं प्रैक्टिकल एग्जांपल्स इसलिए देता हूँ कि पता चले कि ये कैसे अगर टकरा रही हो रिवायत तो हमारा क्या रवैया होना चाहिए। अब ये बयान की जाए, मैं बहुत अरसा पहले शायद ये रिवायत यहाँ पे बयान की थी, ये रिवायत किताब में है, अलबत्ता जिस पाकिस्तान की मशहूर व मारूफ खतीब शख्सियत ने पढ़ी उसने अपने पास से भी झूठ बीच में शामिल किया। अब सुने, ये क्लिप भी जो है वो मिल जाएगा सोशल मीडिया पे आपको वीडियो क्लिप। कहते हैं कि एक दिन ये गलत बात करने लगूँ, ठीक है, गलत बात करने लगूँ, आप सबको पता हो कि कहता है कि एक दिन रसूलुल्लाह घर तशरीफ लाए और इमाम हसन हुसैन उस वक़्त छोटे छोटे थे, मौला अली मौजूद थे, जनाब ज़हरा मौजूद थी, सलामुल्लाह अलैहिम अजमाइन, ये सब मौजूद थे, रसूल पाक कुछ घबराए हुए थे। अब ज़रा सुनते जाए, अंधी अकीदत ये करवाती है हर चीज़ एक्सेप्ट करते जाओ। तो रसूल पाक ने फरमाया कि मौला अली ने पूछा या रसूलल्लाह आप घबराए हुए लग रहे। अल्लाह के रसूल ने फरमाया अली मैं तेरे शियों से बख्शिश का वादा तो कर बैठा हूँ लेकिन जब मैंने इनके आमाल नामे देखे तो घबरा गए। अब ये शियों को गाली है, तवज्जो कर रहे हैं। अहले बैत कह रहे हैं हमारा शिया अल्लाह का इताअत गुजार होता है। ये कौन से शिया जिनके अमाल नामे रसूल पाक ने देखे? रिवायत कह रही है और कुरान के मुताबिक है, वो कुरान भी यही कहता है। रिवायत क्या कह रही है कि मन कान लिल्लाह मुतीअन फहुवा वलीयुना, मन कान लिल्लाह आसियन फहुवा अदुव्वुना, वो हमारा दुश्मन है जो अल्लाह का नाफरमान है। एक केड़े शिया जिनके रसूल पाक को अमाल नामे दिखाए गए, बेईमानों तुमने गढ़ा फराडियों को, बेईमानों को, करप्ट लोगों को प्रोटेक्शन देने के लिए उनकी करप्शन, इसका असर देखें क्या होगा सुनने वालों पर। हर बेईमान की मौजे वो कहेगा है खतीब नू और पैसे दे, ये बड़ा अच्छा पढ़ता है, ठीक है ना, 20,000 उत्ते दे, अगली बारी में भी सदना है। तो रसूल पाक ने फरमाया, अली जब मैंने अमाल नामे देखे आपके शियों के तो घबरा गया। रसूल घबरा गया, इतने गंदे इस ये जो झूठ घड़ा है। तो अब यहाँ पे रुक के, क्या आप ये नहीं कहते, कोई खड़ा होकर ये नहीं पूछता कि ओ तुसा ही तो सानू दस्या कि रसूल तो वही तो इलावा कलाम ही नहीं करता, तो जो रसूल फिर वादा किया तो वही नाल किया होया ना, तो जो वही नाल वादा किया तो फिर घबरा क्यों गए ने? जब वही के नतीजे के वही के बगैर कुछ नहीं करते तो कैसे अल्लाह की वही के बगैर वादा कर दिए, और अगर अल्लाह की वही से वादा किया तो फिर घबरा कैसी? पूछते हो ना जिंदी अकल काम करे, उन तो पता है एंड ते जन्नत का टिकट मिलना मैनू, चाहे मैं जितना बेईमान इस तो चुप करके मजे लेके सुन रहा, नारे मार, आधा घंटा तकरीर आधा घंटा नारे, पैसे पूरे घंटे थे ते बोनस भी नाल, एक्स्ट्रा कूड़ मारन दा एक्स्ट्रा बोनस। अल्लाह का निजाम अजीब है, हिदायत मुफ्त लो, गुमराही खरीदो, पैसे भरो और गुमराही खरीदो, हिदायत मुफ्त। कितने बेवकूफ़ हैं। वमन यरगबु अन मिल्लति इब्राहीम इल्ला मन सफिह नफ्सह, अल्लाह कहते हैं अहमक है जो हक का मुतलाशी नहीं है, जो सही अल्लाह की इताअत के पीछे नहीं जा रहा, बेवकूफ़ है, पल्ले से भर के अपना रगड़ा, हम पंजाबी कहते हैं रड़ा निकालता है अपना, ठीक है ना। वाकया कॉन्टीन्यूड है अभी। अब जी, अब देखिए कैसे बनाते हैं आज के बनाने वाले, या जिन्होंने रिवायतें घड़ी खिलाफ कुरान, क्या कहते हैं कि जब ये बात सुनी तो इमाम हसन और इमाम हुसैन जो वहाँ पे खेल रहे थे, इमाम हुसैन ने फरमाया, भैया हसन हमने, अल्लाह ने हम पे इबादत फ़र्ज नहीं की। एक और झूठ कुरान में क्या है, कुल इन्नी उमिरतु अन अअबुदल्लाह मुखलिसन लहुद्दीन, ए रसूल कह दीजिए मुझे अमर किया गया है कि मैं अल्लाह की इबादत करूं दीन उसी के लिए खालिस कर। ये आपके हजारों के मजमे के सामने जुरा से कह लो, पता डगे बैठे इनको पता ही क्यों नहीं चलना, इन जम के कभी कुरान नहीं पढ़े होना, बेच की लिखे इनको कहां से पता चलेगा। इमाम हुसैन अलैहिस्सलाम ने फरमाया कि हमने, अल्लाह ने हम पे इबादत फर्ज नहीं की फिर भी हमने की है, तो मैं अपनी आधी इबादतों का सवाब अपने बाबा के शियों को दे रहा हूँ। चलो जी, आयत किधर गई, लहा मा कसबत वलकुम मा कसबतुम, ऐसे मुकद्दस हस्तियों से गलत नजरियात मंसूब करके कौमों का बेड़ा गर्क होता है, जैसे हजरत ईसा की कौम का बेड़ा गर्क हुआ। अल्लाह तो क्यामत के दिन दिखाएगा कि ये मेरा आईन लिखा हुआ मौजूद था, बेवकूफों कहां चले गए थे तुम, क्यों नहीं इसको पढ़ते थे, अकले कहां थी तुम्हारी, अल्लाह के सामने किसी के पास कोई हुज्जत नहीं, कोई दलील नहीं है क्यामत के दिन पेश करे, सानू तो पता कोई नहीं सी। कहेगा थानू एक्टर के हर स्कैंडल का पता होता है, तो थानू कुरान का पता कोई नहीं, तुम्हें गाने बजाने वालियों के अबाव अजदाद का भी पता होता था, इनकी अम्मा कौन सी थी, दादी कौन सी थी, कितों आई सी, ये भी तुम्हें पता होता था, मेरी किताब का तुम्हें नहीं पता होता था, फुटबॉलर्स का पता होता था उनके कितने ब्रेकअप हुए, कितने टाइप हुए, सारा पता होता तुम्हें, कुरान का नहीं पता होता, इतने सियाणे थे तुम। जो उन्होंने किया उनके लिए, वला तुसअलून अम्मा कानू यअमलून, वला तज़िरु वाज़िरतुन विज़्र उख़रा, कोई बोझ उठाने वाला किसी दूसरे का बोझ नहीं उठाएगा, ये अल्लाह ने मजाक किया हुआ। वो अलैसा लिल इंसान इल्ला मा सआ, और इंसान के लिए कुछ नहीं है सिवाय उसके जिसकी वो खुद कोशिश करे। वो अन सअयहु सौफा युरा, और अन करीब उसकी कोशिश को देखा जाएगा, क़यामत के दिन उसके अमाल नामा दिखाया जाएगा उसको, अल्लाह देखेगा। तुम युजज़ाहु अलजज़ा अलऔफा, फिर जो उसकी कोशिश होगी उसके बाद पूरी पूरी उसको जजा दी जाएगी। ये अहम ही अल्लाह मियाँ ने कर दिया, उसके बाद सब कुछ चेंज हो गया। किसने चेंज किया? जैसे यहूदी अवाम तौरात और इनसे दूर हो गए थे, और फिर पैसे खाने वालों ने घड़ घड़ के नजरियात उनमें आम कर दिए तौरात के नाम पर, इसी तरह इधर भी हो रहा। अब जब इमाम हुसैन अलैहिस्सलाम ने यह बात की, ठीक है, उसके बाद इमाम हसन अलैहिस्सलाम ने फरमाया, मैंने भी हमने भी अल्लाह की बहुत इबादत की है, मैं भी अपनी आधी नेकियां अपने बाबा की शियों को दे रहा हूँ। ये सुन के जनाब सैयदा ने फरमाया कि तुम मुझसे ज़्यादा सखी नहीं हो, तुम दोनों, मैं भी अपनी आधी इबादत जो है अपने शौहर की शियों को दे रही हूँ। मौला अली ने सुना, फरमाया कि मेरी तो एक ज़रबत इबादत सकलैन से अफजल है, ठीक है, मैं भी अपनी जो है पता नहीं आधी इबादत दे रहा हूँ अपने शियों को। जब रसूल पाक ने यह सुना, फरमाया कि तुम सब मुझसे बड़े सखी नहीं हो, मैं भी अपनी इबादत जो है वो शियों को दे रहा हूँ। बेईमान कितने खुश हो रहे होंगे हदीस सुन, असी बेईमानियाँ करिए तो उन अधिया नेकियाँ सानू मिली, सुभान अल्लाह। और फिर अभी रसूल पाक ने यह बात की थी, जिब्राइल नाजिल हुए, उन्होंने कहा कि या रसूलुल्लाह, अल्लाह ताला फरमा रहा मैं आप सबसे बड़ा सखी हूं, मैंने बगैर हिसाब के अली के शियों को बख्श दिया, और नारा हैदरी पट गई। कहां गई तिल का उम्मतुन कद खलत लहा मा कसबत वलकुम मा कसबतुम वला तुसअलून अम्मा कानू यअमलून। अल्लाह कह रहे यहूदियों का बेड़ा गर्क किस लिए हुआ था? असी अल्लाह दे पुत्र आए, असी अल्लाह दे फेवरेट आए। अल्लाह क्या क्यों थानू सूर ते बांदर बनाया? अल्लाह फिर क्यों थोड़े उत्ते लानता कीतिया कि तुम एडे चंगे हो? और अगर आज तुम कहते हो कि तुम अल्लाह के फेवरेट हो, क्यों दूसरी अकवाम के मुकाबले में जलील हो रहे हो? क्यों गुर्बत, करप्शन, इलिटरेसी, जहालत की इस फिटकार में क्यों मुबतला हो अगर अल्लाह की फेवरेट कौम हो तो? क्योंकि अल्लाह तो कुरान में कहता है कि मोमिनों के ऊपर अल्लाह काफिरों को कभी रास्ता नहीं देगा। थोड़े उत्ते तो काफिर चढ़े हुए, तुसी केड़े मोमिन हो? इसलिए कि असल आइन के ऊपर और डाल डाल के मुकद्दस हस्तियों के नाम पे पूरा सिनेरियो ही चेंज कर दिया, फिल्म ही चेंज कर, गंगा ही उल्टी बाद में। जो वो करते थे तुमसे नहीं पूछा जाएगा। सलवात पढ़िए मोहम्मद वाले। तो हम आयत नंबर 134 तक कवर कर पाए, आयत नंबर 135 इंशाल्लाह आइंदा दर्स में हम डिस्कस करेंगे, कि जो नेक्स्ट वीक नहीं होगा क्योंकि कराची जाना है, और इंशाल्लाह उससे नेक्स्ट वीक जो सैटरडे होगा, खुदा ने तौफीक दी और ज़िंदगी दी, तो इस दर्स को इंशाल्लाह हम सूरतुल बकरा की आयत नंबर 135 से 135 से कंटिन्यू